नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रममा ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा ज्येष्ठ नागरिकसँग गरिएको कुराकानी लिएर उपस्थित भएका छौं। कैलाली जिल्लाको धनगढ़ी उपमहानगरपालिका वडा नम्बर 13 निवासी 65 वर्षीय ज्येष्ठ नागरिक लोकराज पाण्डे पूर्व शिक्षक हुनुहुन्छ। करिब 41 वर्ष लामो शिक्षण पेशापछि उहाँ 5 वर्ष अघि मात्र सेवानिवृत्त हुनुभएको थियो। शिक्षण पेसाबाट सेवानिवृत्त भए पनि समाज सेवालाई निरन्तरता दिइरहनु भएको छ। अब सुनौ कार्यक्रम ज्येष्ठ नागरिकमा 65 वर्षीय ज्येष्ठ नागरिक लोकराज पाण्डेसँग गरिएको कुराकानी।
सर, अहिले केमा व्यस्त हुनुहुन्छ?
म एउटा हाम्रो शिक्षकहरूको निवृत्त शिक्षकहरूको संगठन छ राष्ट्रव्यापी, त्यसको जिल्ला कार्य समितिको म सचिव पनि हो। त्यसमा काम गर्छु अनि गाउँघरतिर यस्ता सामाजिक कामहरूमा आफ्नो समय बिताउँछु भनौँ न। गाउँघरतिर भएका आफ्ना समकालीनहरूसँग कुराकानी गरेर तिनीहरूका दुःख दुःखहरू आफ्नो जीवन निर्वाह गर्दैछु।
ए हजुर, कति वर्ष शिक्षण पेसामा बिताउनु भयो सर?
मैले 40 वर्ष 4 महिना 11 दिन।
ए, लगभग 41 वर्ष भनौ न।
हजुर, 41 वर्ष नै भनौँ, अस्थायी जोड्यो भने 41 नै पुग्छ म्याम। यो थाइटमा मात्र 40 वर्ष 4 महिना 11 दिन हो।
कुन विषय पढाउनु हुन्थ्यो?
म सामाजिक शिक्षक निवादी तह हो।
अनि यो शिक्षण पेसाको सिलसिलामा कहाँ कहाँ पुग्नुभयो?
शिक्षण पेसामा म 2 जिल्ला मात्र हो। म सुरु निम्ति मेरो कञ्चनपुर जिल्ला हो। कञ्चनपुर जिल्लामा 17 वर्ष जति कञ्चनपुर जिल्लामा बिताइयो। त्यसपछिका दिनहरू कैलाली जिल्लामा शिक्षक पनि भए अनि यो स्रोत व्यक्ति भन्छन् विद्यालयमा स्रोत व्यक्तिहरू सरकारले त्यस बेला व्यवस्था गरेको थियो। त्यसमा पनि 5-6 वर्ष जति त्यसमा पनि काम गरे स्रोत व्यक्तिको रूपमा।
ए हजुर, भनेपछि अब तपाईँ आफै कक्षा कोठामा गएर पढाउनु हुन्थ्यो, सँगसँगै स्रोत व्यक्ति भएर पनि काम गर्नुभयो। यो लगभग 41 वर्षको शिक्षण पेसाको अनुभव बताउनुहोस् न।
अनुभव भन्दाखेरि त अब सुरुका दिनहरूमा त त्यही पुरानो शिक्षण पद्धति नै थियो। कक्षा कोठामा जाने विद्यार्थीसँग त्यो ट्रान्सलेसन मेथड भन्छन्, त्यसलाई के भन्छ ट्रान्सलेसन मेथड जस्तै हो। विद्यार्थीसँग आज भोलिमा जस्तो शिक्षण थिएन त्यो बेला, शिक्षकले मात्र एकहरू पढाइराख्ने, विद्यार्थी सुनि मात्र राख्थे। सुरुका दिनहरूमा शैक्षिक गतिविधि त्यति राम्रो थिएन। कहिले काहीँ विद्यालय निरीक्षकहरू विद्यालयमा यसो सुझाव दिनको लागि आउनुहुन्थ्यो। र बिस्तारै यो शिक्षामा क्रमिक रूपमा सुधार हुँदै गयो। पछि शिक्षण पद्धतिहरू पनि शिक्षण टेक्निकहरू पनि बद्लिँदै गए अनि विद्यार्थीहरू र शिक्षकहरू दुइटैमा केन्द्रित शिक्षण विधि भयो, विद्यार्थी केन्द्रित शिक्षण विधि भएको थियो। र कक्षा कोठामा पनि बाल मैत्री शिक्षण विधि अपनाइन्थ्यो, कुराहरू थियो। हजुर
हजुर, तपाईँ कति वर्षको हुँदा यो शिक्षण पेसामा प्रवेश गर्नुभयो?
ए, म ठ्याक्कै 19 वर्ष लागेको थिएँ म्याम। त्यस बेला 19 वर्षको थिएँ, इन्टर पास गरेको थिएँ रोटी क्याम्पसबाट, इन्टर पास गरेर त्यो बेला इन्टर भन्थे, आजभोलि 11-12 भन्छन्, त्यो बेला इन्टर भन्थे, मैले उसबाट आर्ट्सबाट 11-12 पास गरेँ, आज त्यो बेला इन्टर पास भन्थे, त्यस बेला 19 वर्षको थिएँ, 19 वर्षको म शिक्षक भएको थिएँ म्याडम।
हजुर, भर्खर 19 वर्षको हुनुहुन्थ्यो।
हजुर,
19 वर्षको युवा पहिलो पटक कक्षा कोठामा प्रवेश गरेर आफूभन्दा साना साना भाइ बहिनीहरूलाई शिक्षण गरेको त्यो क्षण सम्झिनुहोस् न सर।
अब त्यो क्षण सम्झाउँदाखेरि अलिक कता कता आफूलाई एकदम फर्कै महसुस हुन्छ म्याडम। त्यो बेलाको साना साना भाइ बहिनीहरू अहिले मसँग कहिले कहाँ भेट हुन्छ, कि पढाएका साना साना नानीहरू त्यस बेला कक्षा 2-3 क्लासमा 1 क्लासमा ती बाबुहरूसँग अहिले भेट हुन्छ भनेपछि अर्कै आफूलाई कता कता भिन्नै खालको जस्तो महसुस हुन्छ।
हजुर, अनि तपाईँले पढाउन सुरु गर्नुभएको विद्यार्थीहरू त अहिले कोही कहाँ पुग्नुभयो होला, कोही कहाँ पुग्नुभयो होला, कुन कुन ओहदामा हुनुहुन्छ होला, भेटघाट हुन्छ?
हजुर, भेटघाट भइरहेको हुन्छ म्याडम। त्यही बेला खुसी लाग्छ म्याडम, कहिले यता त घुमफिरमा कहिले यसो गयो काठमाडौँतिर, पूर्वतिर, पूर्वी नेपालतिर, अथवा कहीँ गयो भने कहीँ कहीँ आफ्ना विद्यार्थीहरू भेटघाट भइरहेका हुन्छन्, ओ सर नमस्कार भन्छन्, त्यो बेला आफूलाई बडा हर्ष लाग्छ, खुसी लाग्छ क्या। त्यतिको त्यही हो, आफूलाई मैले कमाएर छु के भन्ने कुराहरू त्यही त्यसैले मात्र अनुभव हुन्छ। विद्यार्थीहरू जब नमस्कार गर्न आउँछन्, गुरुजी आएर ल सर बस्नु सर भन्छन्, भेटघाट हुन्छ, त्यो बेला रमाइलो लाग्छ म्याडम।
हजुर, गुरु त गुरु नै हो नि।
हजुर हजुर हजुर, सम्मान गर्छन् म्याडम, जहाँ भेट भयो विद्यार्थीहरू राम्रोसँग गर्छन्।
त्यति बेलाको आत्मसन्तुष्टि कस्तो हुँदो रहेछ?
त्यो बेलाको अलिकति फिलिङ भिन्नै किसिमको फिलिङ हुन्थ्यो म्याम, के अरू काम गरौँ कि के गरौँ, सुरुसम्म जब विद्यालयतर्फ लाग्यो त एउटा साइड जब मात्र हो कि जस्तो लाग्थ्यो, पछि त्यसैमा आबद्ध भइसकेपछि त्यसैमा समर्पण भइयो क्या, जब पुरै आफू थाहै भइयो अनि त्यसमा लागियो, त्यसपछि त आफ्नो पेसा नै एउटा पेसा जस्तै भइसकेपछि जीवन समर्पण भएको जस्तो लाग्यो, अब कहीँ नजाने, यसैमा रमाउने, विद्यार्थीहरूकै उसमा गर्ने भन्ने जस्तो लाग्यो।
यो शिक्षण पेसामा आबद्ध हुनुभएको समयमा बाल बालिकाहरूले ज्येष्ठ नागरिकहरूप्रति कस्तो खालको धारणा विकास गरिरहेका हुन्थे?
बाल बालिकाहरूमा त यस्तो अब त्यो परिवारमा भर पर्ने कुरा हो म्याडम, बाल बालिकाहरू पनि धेरै किसिमको परिवारहरूबाट रिप्रेजेन्ट गर्छन्, कुनै अब तिनीहरूले राम्रो परिवारमा जहाँ संस्कारहरू राम्रो छ तिनीहरूले राम्रै किसिमको बिहेभ गर्ने गर्थे भनौँ, अनि अब कोही कोही परिवारहरू त्यस्तै किसिमका थिए, अब त्यसमा पनि हाम्रो शिक्षक भएको नाताले उनीहरूलाई हामीले सिकाउने तिनीहरूमा ऊ गर्नुपर्ने हाम्रो दायित्व हुन्थ्यो।
हजुर, तपाईँ त अब सामाजिक विषयको शिक्षक पनि हुनुहुन्थ्यो, अहिले हजुर निवृत्त जीवन बिताइरहनु भएको छ। यो विद्यालय तहमा परिवारको विषयमा तथा ज्येष्ठ नागरिकहरूप्रतिको हाम्रो दायित्वसँग सम्बन्धित विषयवस्तुहरू पठन पाठन हुन आवश्यक छ कि छैन, के लाग्छ हजुरलाई?
यो सबै कुरालाई हामीले यो विभिन्न समयमा हामी उठाइरहेका छौँ म्याम, जो हजुरले प्रश्न सोध्नुभयो, धेरै समसामयिक प्रश्न सोध्नुभयो, अब के भनेपछि यो विद्यालयहरूमा ज्येष्ठ नागरिक, अब त हाम्रो समाज पनि एक किसिमको के भयो भनेपछि बुढा र बुढीहरू मात्र बस्ने भयो, युवाहरू त छैन, सब विदेशतिर पलायन भइसके, त्यस कारणले गर्दाखेरि विद्यालयसँग ज्येष्ठ नागरिकको एकदमै घनिष्ठ सम्बन्ध राख्नुपर्ने जस्तो भइसकेका छ, उनीहरूका अनुभवहरू, उनीहरूले दिएका संस्कारहरू त्यसलाई विद्यालयमा हामीहरूले सेयर गर्नुपर्ने जस्तो भइसकेका छ। जस्तो केटाकेटीहरूमा अब यहाँ त क्लासहरू त माथिल्ला लेभलहरू त भनौँ न वर्ष रित्दैछन्, तल्लो तहमा पनि विद्यार्थीहरूमा त्यही कुराहरूलाई बुढा यो हाम्रो जुन ज्येष्ठ नागरिकहरू छन् तिनीहरूबाट केही न केही कुराहरू त्यहाँ हस्तान्तरण गर्नुपर्ने जरुरी भइसकेको छ।
यो विषयमा कसले के सोच्नु पर्ला, के गर्नुपर्छ होला तपाईँको विचारमा?
अब यसमा राज्यले पनि त्यतिकै ध्यान दिनु पर्यो म्याम, अनि हाम्रो जुन सङ्गठनहरू छन् जुन यो समाजमा भइरहेका अथवा जस्तै हाम्रो मैले कुरा उठाए हाम्रै सङ्गठन छ निवृत्त शिक्षक समाज भन्ने, हामीहरूले पनि बेला बेलामा यस्तो विद्यालयमा गएर काहीँ नैतिक शिक्षाको प्रवर्तनहरू दिने, काहीँनिर त्यस्ता कुराहरू आदान प्रदान गर्ने, अनि समाजमा भइराखेका कुरीति अनि अहिले एकदम यो समाजमा व्याप्त उच्च युवकहरूमा कुलतहरू छ, त्यो कुलतहरूलाई छुडाउने यस्ता प्रयत्नहरूबाट बच्नको लागि समाज यो गोष्ठी सञ्चालन गर्ने, तिनीहरूसँग रियाक्सन गर्ने, तिनीहरूसँग गर्ने किसिमका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने जरुरी भइसकेको छ म्याम।
ज्येष्ठ नागरिकका के कस्ता समस्याहरू हुने रहेछन् सर?
अब ज्येष्ठ नागरिकहरूको समस्याहरू भनेको त अनेक थरीका छन्, एउटै थरी त नभनौँ। ज्येष्ठ नागरिकहरूमा त ठाउँ अनुसार ठाउँ पिच्छे फरक फरक पाएको छु मैले। मेरो हाम्रो जिल्लामा पनि हामी विभिन्न ठाउँमा घुम्न जान्छौँ, अब त्यहाँका अब ज्येष्ठ नागरिकहरूको समस्या आफ्नै नितान्त समस्या भने कसैको शारीरिक समस्या, मानसिक समस्या, सामाजिक समस्याहरू पनि छन्। राज्यबाट पनि कसै कुनै कुनै चाहिँ त्यसमा पिछडिएका नै छन् भनौँ, र अरू यिनै समस्याहरू हुनुभएको शारीरिक समस्याहरू र मानसिक समस्याहरू, खास गरेर पारिवारिक समस्याहरू बढी मात्रामा देखा परि राखेका छन्। पारिवारिक समस्या भन्नाले जस्तै मानौँ कसै बुढापाकाहरूलाई चाहिँ त्यहाँको बालबच्चाहरूले तिनीहरूका छोराछोरीहरूले चाहिँ राम्रोसँग रेखदेख नगरेको, तिनीहरूसँग राम्रो बिहेभ नगरेको, बुढाहरू हुन् भनेर तिनीहरूलाई चाहिँ त्यसरी हेप्ने गरेको, त्यस्तो पनि पाइनु चाहिँ धेरै ठाउँहरूमा यस्तो पनि छन्।
हजुर, यस्ता भए गरेका यावत अप्ठ्याराहरू समस्याहरूलाई समाधान गर्न के गर्नुपर्छ होला?
यो समाधान गर्नुको लागि दुईटा पक्षहरू छ। यो सामा हामी जस्ता यो जुन सक्रिय रूपले अझै केही दुई चार वर्ष सक्रिय हुन सक्ने ज्येष्ठ नागरिकहरू छन् तिनीहरूले पनि समाजमा उ गर्नु पर्यो, यस्ता किसिमका कार्यक्रमहरू सञ्चालन गर्नु पर्यो, राज्यको तरफबाट पनि यिनीहरूलाई चाहिँ प्रोटेक्ट गर्नु पर्यो, राज्यले पनि अब ज्येष्ठ नागरिकहरूलाई अलि के गर्नुपर्छ भनेर त्यस्ता किसिमका नियम कानुनहरू बनाइदिनु पर्यो, जसबाट चाहिँ यो पारिवारिक विखण्डन नहोस्, बुढापाकाहरूले चाहिँ आपत्ति तिनीहरूको चाहिँ के भन्छन् छोराछोरीहरूबाट नै पीडित हुन पर्ने अवस्था नआओस् भन्नु खोज्या।
अहिले तपाईँ रेडियो नेपालबाट कार्यक्रम ज्येष्ठ नागरिक सुनिरहनु भएको छ। आजको कार्यक्रममा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नम्बर 13 निवासी 65 वर्षीय ज्येष्ठ नागरिक लोकराज पाण्डेसँग गरिएको कुराकानी सुनिरहनु भएको छ।
हजुर सर, यो राज्यले व्यवस्था गरेका सेवा तथा सुविधाहरू सबै ज्येष्ठ जनहरूले सहज रूपमा पाइरहनु भएको छ त, के देख्नुहुन्छ तपाईँ?
यो पनि एउटा समस्या नै छ म्याम। राज्यले दिइराखेको जो सामाजिक भत्ता छ, हजुर सामाजिक सुरक्षा भत्ता, यो सामाजिक सुरक्षा भत्ता पनि ब्याङ्कमा राखिदिने, ब्याङ्क टाढा हुन्छन्। अब हाम्रो देशको भौगोलिक अवस्था पनि अझ विकट छ, ब्याङ्कमा जानै सक्दैनन् बुढापाकाहरू, अशक्त 80, 85, 90 वर्षका बुढाहरू। तिनीहरूको लागि गाउँपालिका मार्फत वडा मार्फत नै तिनीहरूको घर दैलोमा यस्तो किसिमको यो सोसियल सेक्युरिटी अलाउन्स दियो भने अझै राम्रो हुन्थ्यो। फेरि बेला बेलामा डाक्टरहरू घुम्ती डाक्टरहरूको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो। अनि यस्तो यो जाडोको बेलामा तिनीहरूलाई न्यानो कपडा आदि इत्यादि दियो भनेपछि अझै बेटर हुन्थ्यो होला राज्यले।
हजुर सर, हजुरको परिवारमा चाहिँ को को हुनुहुन्छ?
मेरो परिवार भनेको दुईटा छोरा अनि छोरा बुहारी अनि हामी दुईटा बुढाबुढी, अब नाति नातिनाहरू छन्, दुईटा नाति दुईटा नातिनी।
ए, अहिले सगोलमै हुनुहुन्छ?
नै अलग अलग, कान्छो छोरा अलग बस्छ, जेठो छोरा म जेठो छोरासँग बसिरहेको छु।
कतिपयको कस्तो समस्या छ भने अब बाध्यात्मक परिस्थितिले गर्दा पनि हो छुट्टै बस्न चाहने, आमा बुवासँग नबस्ने हामी छुट्टै बस्ने भन्ने धारणा पनि कतिपयको छ, सबैको त छैन। यस्तो स्थिति यस्तो परिस्थितिलाई तपाईँले के भन्नुहुन्छ?
अब यो परिस्थिति त हाम्रो उसको होइन, यो संसारिक उसबाट ट्रेन्डबाट आइसक्यो, लेजिक फायर सिद्धान्त भन्छन् मान्छे त अहिलेको त। पहिले पहिले हामी मेरै परिवारमा पनि पहिले बुवा बाजेको पालामा म नै बसेको संयुक्त परिवारमा, हाम्रा बुवा थिए, बाजे थिए, बजे थिइन्, काका काकीहरू सबै बस्थ्यो, ला ठुलो परिवार थियो। अब त त्यो छैन, त्यो सम्बन्ध त भङ्ग भइसक्यो, लेजिक फायर सिद्धान्त अन्तर्गत यो एकल परिवार अन्तर्गत आइसक्यो। अब यहाँ त बिहा गरे पनि अलग्गै व्यवस्था गरिदिनुपर्ने हुन्छ, त्यस्तो आइसक्यो समस्या। अब त्यो समस्याहरूलाई अब यो रोकिन्न, अब यो उयो भइसकेको छ, एउटा ट्रेन्ड नै भइसक्यो।
तर जति पाको उमेर भए पनि होइन, पाको उमेर हुँदै जाँदा त अब सहारा चाहिन्छ नि होइन, अब शारीरिक रूपमा बिस्तारै कमजोर हुँदै गइन्छ, शारीरिक मानसिक रूपमा यी यस्ता समस्याहरू आउँछन् जसको लागि त सकेसम्म आफ्नै शाखा सन्तानबाट सहयोग पाइयोस्, होइन बिरामी हुँदाखेरि यसो तातो चिसोको व्यवस्था होस् भन्ने हुन्छ, हुँदो रहेछ सर?
हुन्छ, एकदम हुन्छ म्याम। त्यो त छोराछोरी भनेको बुढेसकालका लौरी बत्ती भन्छन् होइन, लौरी टेक्ने लौरी हो त्यो, सारा नभए त मान्छे त उयो भइहाल्छ, खेल्न भइहाल्छ।
हजुर,
त्यो त सबैमा चाहना त्यही हुन्छ।
हजुर हजुर, त भाग्यमानी हुनुहुँदो रहेछ, छोरा बुहारीसँगै बसिरहनु भएछ। नाते नातिनीसँग दोहोरो गफ गाफ अथवा आफ्नो कुरा सुनाउने, उनीहरूको कुरा सुन्ने यो काम हुन्छ कि हुँदैन?
हुन्छ म्याम, हुन्छ, त्यो हुन्छ। नातिनीसँग नातिसँग तिनीहरूसँग त यो अहिले त दिनचर्या बिताउने बाटो नै तिनीहरू छन्, अलिक सानसानै छन्, तिनीहरूसँग बोलीचाली गर्यो, तिनीहरूसँग फेर माल गर्यो, दिन बित्छ, तिनीहरूसँगै बिताउँछु।
ल, भाग्यमानी हुनुहुँदो रहेछ तपाईँहरू त। हजुर, सौहार्दपूर्ण परिवार हुन कसको भूमिका कस्तो हुनुपर्छ होला?
अब त्यसमा सौहार्दपूर्णमा सबैको भूमिका त्यत्तिकै हुन्छ म्याम। अब बुढाबुढीहरूले पनि राम्रोसँग परिवारसँग बिहेभ गर्दाखेरि राम्रोसँग गर्नु पर्यो, अब तिनीहरूको भावनाहरू पनि बुझ्नु पर्यो। अहिले आएको नयाँ घरमा आउने नयाँ दुलही भनौँ न, अब बुहारीहरू तिनीहरूसँग तिनीहरूको पनि कस्तो किसिमको छ त्यो बुझ्नु पर्यो, साइकोलोजी बुझ्नु पर्यो, तिनीहरूसँग व्यवहार कस्तो किसिमको गर्नु पर्यो। बुढाबुढी हामी सासु ससुरा हौँ, हामी त सर्वे सर्वा हौँ, हामी नै हो, हाम्रो अन्डरमा बस्नुपर्छ, हाम्रो नियम नीति नियममा बस्नुपर्छ भनेर त्यस्तो पनि गर्नु भएन। सबैले एउटा मैत्रीपूर्ण व्यवहार गर्नु पर्यो भनौँ, अब बुहारीसँग पनि मैत्रीपूर्ण व्यवहार गर्नु पर्यो, फ्रेन्डसिप जस्तै,
उनीहरूको
पनि भावनासँगै जानु पर्यो।
हजुर, उमेर हुँदा कस्तो सोच हुने रहेछ र अहिले के हुने रहेछ?
पहिले त अब युथ हुँदैसम्म त अर्कै सोच आयो हुन्थ्यो, अब बुढेसकालमा बिस्तार बिस्तारै भावनाहरूमा परिवर्तन हुने, अनि चाहिँ आफ्ना चाहनाहरू परिवर्तन हुने, यी कुराहरू सबै परिवर्तन पक्कै पनि परिवर्तन आउने रहेछ म्याम। म पहिले युथ हुँदाखेरि अर्कै किसिमको सोच थियो भनेपछि अब बिस्तार बिस्तारै मैले चाहिँ ऊ गर्नुपर्छ, आध्यात्मिकतिर जानुपर्छ, सबैसँग राम्रोसँग व्यवहार गर्नुपर्छ, सबैको भलाइ गर्नुपर्छ, यस्ता सोचहरू आफसे आफ स्फूर्त हुन्छन् भनौँ न, स्फूर्त रूपमा आउँछन्।
हजुर, अब भनिन्छ नि उमेर हुँदा त के के न गरौँला है, सबै संसारै जिताउँला, सबै सबै मेरै हो, होइन भन्ने सोच आउँछ अरे नि सर।
त्यस्तो त्यो त उमेर सन्देशसम्म त्यही हो,
तपाईँलाई पनि भएको थियो सर
त्यस्तै लाग्थ्यो भनौँ न, त्यो त एउटा प्रकृतिको नियम नै हो त्यो।
तर अहिले आएर हेर्दा
हजुर
त्यो रहेछ त
हुन्छ, त्यो हुन्थ्यो, तर अब यो बिस्तार बिस्तारै जब शरीरको विभिन्न अङ्गहरू अथवा शरीर गर्दाखेरि बिस्तार बिस्तारै अब केही छैन, अब हामीहरूले चाहिँ बुढेसकालमा के गर्नुपर्छ, सबैसँग राम्रो मिठो बोल्नुपर्छ भनेर त्यस्तो श्रोताहरूमा परिवर्तन अवश्य आइहाल्छ।
यति बेला रेडियो नेपालबाट कार्यक्रम ज्येष्ठ नागरिक सुनिरहनु भएका सबैजनालाई के चाहिँ भन्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ सर?
हजुर, ज्येष्ठ नागरिक यो रेडियो सुनिराख्नु भएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूलाई आफ्नो अनुसारले इच्छा चाहना अनुसारले राम्रोसँग परिवारमा पनि राम्रोसँग बिताउनु पर्छ, समाजमा पनि आफ्नो केही केही योगदान दिनुपर्छ, सबैसँग राम्रो व्यवहार गर्नुपर्छ भन्ने कुराहरू राख्न चाहन्छु।
हजुर, आगामी दिनमा के गर्ने सोच बनाउनु भएको छ?
आगामी दिनमा अब उमेरले भ्यायो अथवा आफ्नो शरीरले भ्याएसम्म यो सामाजिक कार्यहरूमा नै मेरो रुचि बढी सामाजिक कार्य हो, यो सङ्गठनहरूमा सामाजिक कार्यहरू त्यस्तै गरेर बिताउने मैले सोच बनाएको छु।
अहिले सुन्नुभयो ज्येष्ठ नागरिक लोकराज पाण्डेसँग गरिएको कुराकानी।
पाख पुराना मृत्यु रोकेका मान्छे शताब्दी इतिहास बोकेका मान्छे हामी हो ज्येष्ठ नागरिक, हामी हो ज्येष्ठ नागरिक। अनुभव छन् सिद्धि फुलेका केशमा हामीले पनि रगत पसिना बगायो यो देशमा परिवारको निस्वार्थ प्रेममा रमाउँदै बस्न पाइयोस् अर्खिल नभई कहीँ कसैको खुसीले हाँस्न पाइयोस् खुल्ला आकाशमा पन्छी चाहिँ हामीले नाच्न पाइयोस् हामी हौँ ज्येष्ठ नागरिक
लौ त श्रोता अहिले सुन्नुभएको यो गीतसँगै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यावहारिक बनाउन अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र मोहन काफ्लेलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम संयोजक राजन कार्की, सहकर्मी रमेश भट्ट र म विमला राई पनि बिदा हुन्छौ। नमस्कार।
मातृदेवो भव, पितृदेवो भव, यो संस्कृति र परम्परा बनाऊ इनको जीवन हामी हसी खुसी भरा भरा जय हो ज्येष्ठ नागरी जय हो श्रेष्ठ नागरी जय हो ज्येष्ठ नागरी जय हो श्रेष्ठ